الحمد لله رب العالمين، والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين، أما بعد. فقد قال رسول الله صلى الله عليه وسلم: ثلاثة قد حرم الله عليهم الجنة: مدمن الخمر والآق والديوث الذي يقر في أهله الخبث. رواه الإمام أحمد. उपस्थित भएका हाम्रा साथी भाइ र दिदी बहिनीहरू, आजको यस शुभ अवसरमा म तपाईँहरू समक्ष बाँकी ती अवैधानिक कार्यहरूलाई प्रस्तुत गर्नेछु जसलाई म केही समयदेखि निरन्तरता दिइरहेको छु। र ती अवैधानिक कार्यलाई जसलाई केही अनभिज्ञ मुसलमानहरू वैधानिक ठानेका छन्, ती मध्ये भार्याट अर्थात दयुसपना पनि हो। इब्ने उमर रजी अल्लाह अनहो को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, सलासतुन कद हर्रम अल्लाहु अलैहिल जन्ना अलैहिमुल जन्ना, कि तीन प्रकार का मान्छेहरू माथि अल्लाहले स्वर्गलाई हराम गरिदिएका छन्। मुदमिनुल खम्र, निरन्तरताले मदिरा सेवन गर्ने मान्छेमाथि। वल आक, र माता पिताको अवज्ञा गर्ने मान्छेमाथि। वद्दयुस अल्लजी युकिर्रु फी अहलिहिल खुबुस, र भार्याट जुन आफ्नो स्वास्नी को व्यभिचार माथि सहमत र राजी होस्। यसलाई अहमद ले भाग दुई पेज 69 मा वर्णन गरेका छन्। रायो सहीहुल जामे को हदीस नंबर 3047 मा पनि वर्णित छ। र हाम्रो यस वर्तमान युगमा निर्लज्जता र भार्याटको अर्को नवीन थरीहरू प्रचलित भइसकेका छन्, जसमध्ये केही निम्न हुन्: कि मान्छे आफ्नो स्वास्नी र छोरीलाई घरमा कुनै अपरिचित मानिससित कुरा गर्दा हेर्छ र त्यससित हाँसो ठट्टा गर्दा हेर्छ तर केही भन्दैन। यस्तै कतिपय मानिसहरू आफ्ना स्वास्नीहरू मध्ये कसैलाई अपरिचित मानिससँग जसरी ड्राइभर आदिसँग एकान्तमा पठाइदिन्छन्, र यस्तै बिना पर्दा आफ्नो छोरी र महिलालाई बाहिर जाने अनुमति प्रदान गरिदिन्छन् र पर्दाको वास्ता गर्दैनन्। यस्तै अश्लील र निर्लज्जतापूर्ण चलचित्र र पत्रिकाहरू घरमा ल्याउँछन् ताकि तिनीहरू घरकी महिलाहरू त्यसलाई हेरुन्, र यसले गर्दा घरमा अश्लीलता र व्यभिचारको विस्तार पनि भइहाल्छ। अल्लाहसित प्रार्थना छ कि अल्लाह हामीलाई यस्ता खालका भैर्याटबाट बचाउन्। र यस्तै ती अवैधानिक कार्यहरू मध्ये यो हो कि पुत्रलाई पितासित संलग्न गरेर सम्बोधित गर्नुमा छल गर्नु र मान्छेको आफ्नो पुत्रलाई अस्वीकृत गर्नु। मुसलमान मान्छेको लागि यो जायज छैन कि आफूलाई आफ्नो बुवा बाहेक अरूसित संलग्न गरोस्, अर्थात आफ्नो बुवाको नामको ठाउँमा कसै अरूको नाम जोडोस् वा आफूलाई यस्तो समूहहरूसित संलग्न गरोस् जसबाट त्यो होइन। र कदाचित मान्छे यस्तो यसकारण गर्दछ किनकि त्यसको बुवाले त्यसलाई बाल्यकालमा नै छाडिदिएको थियो वा कतिपय यस्तो प्रकारको छल सांसारिक लाभ र स्वार्थ प्राप्तिको लागि पनि गरिन्छ। र आफ्नो बुवाको ठाउँमा अरूको नाम लेखेर धोका दिइन्छ त यस्ता खालका समस्त कार्यहरू हराम कार्यहरू मध्येका हुन्, किनकि यसले गर्दा धेरै नकारात्मक प्रभाव र हानिहरू बेहोर्नु पर्दछ मुहरिम हुने क्षेत्रमा र विरासतको क्षेत्रमा र यसबाहेक अरू क्षेत्रहरूमा। र बुखारीको हदिसमा छ, हजरत साद र अबु बकरा रजियल्लाहु अन्हुमा वर्णन गर्दछन् कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, जसले जानी जानी आफूलाई आफ्नो पिता बाहेक सित संलग्न गर्यो त त्यसमाथि स्वर्ग हराम छ। यस हदिसलाई बुखारीले वर्णन गर्नुभएको छ। हेर्नुहोस् फतहुल बारीको साथ भाग 8 पेज 45। र इस्लाम धर्ममा ती समस्त गतिविधिहरू हराम छन् जसद्वारा वंशसित खेलवाड गरियोस् वा छल गरियोस्। र केही मानिसहरू जब स्वास्नीसित झगडा गर्छन् अनि गाली गलौज गर्दा त्यसलाई व्यभिचारिणी भन्दछन्, र त्यसले जन्माएको छोरालाई आफू बाहेक कसैहरूको छोरा भन्दछन् बिना कुनै प्रमाण, जबकि वास्तवमा त्यो त्यसैको छोरा हुन्छ। र यस्तै कतिपय स्वास्नीहरू आफ्नो लोग्नेसित छल गरेर अरूसित शारीरिक सम्बन्ध गाँसिहाल्दछिन् अनि त्यसैद्वारा त्यसलाई पुत्र हुन्छ र त्यसको लोग्नेको वंशमा प्रवेश गरिहाल्दछ, जबकि त्यो वास्तवमा त्यसको वंशबाट हुँदैन। र यस्तो गर्नुबारे इस्लाममा सख्त यातनाको चेतावनी दिएको छ। हजरत अबू हुरैराको वर्णन छ कि मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई भन्दै सुनेको छु, उहाँ सल्लल्लाहु अलैहि वसल्लमले त्यस समय भन्नुभयो जब लेआनको श्लोक अवतरित भयो कि जुनसुकै महिलाले कुनै यस्तो व्यक्तिलाई बालकलाई त्यस समूहमा सामेल गर्यो जुन त्यसबाट होइन अर्थात् व्यभिचार गरेर, त त्यसको लागि अल्लाह निकट केही छैन, न त अल्लाह त्यसलाई आफ्नो स्वर्गमा प्रवेश गराउने छन्। र जुनसुकै पुरुष मान्छेले आफ्नो त्यस पुत्रको इन्कार गर्यो जुन त्यसलाई हेरिरहेको छ त अल्लाह त्यसबाट आवरण गरिलिन्छन् अर्थात् त्यसमाथि दया दृष्टि हाल्दैनन् र त्यसलाई विगतमा गुज्रेका र भविष्यमा आउनेहरूमा अपमानित गरिदिन्छन्। यस हदिसलाई अबू दाऊदले भाग 2 पेज 695 वर्णन गरेका छन्। र हेर्नुहोस् मिस्कातुल मसाबी हदिस नम्बर 3316। र यस्तै ती अवैधानिक कार्यहरूमध्ये सुद ब्याज खानु पनि हो। सुद बाहेक अरू कुनै दोषलाई अल्लाहले आफ्नो पवित्र ग्रन्थमा त्यससित युद्ध गर्न सरह भनेको छैन, जस्तो कि अल्लाहको फरमान छ, या अय्युहल्लजीन आमनु तुकुल्लाह وذروا ما بقي من الربا ان كنتم مؤمنين। हे मोमिन हरू, हे आस्थावान हरू, अल्लाह सीता डरमान, र जति ब्याज बाकी रहेको छ त्यसलाई छाडी देऊ यदि तिमी ईमान वाला छौ। सूरतुल बकरा श्लोक नंबर 278। त अल्लाह को यो कथन यस अवराध को जघन्यतालाई स्पष्ट गर्नुको लागि पर्याप्त छ। त जुन मान्छे पनि यस्ता देशहरूको अवस्थामा विचार गर्छन् जहाँ सुद ब्याजको बजार तातिएको छ कि त्यस देशमा यस सुदले यस्तो तबाही र विनाश मचाएको छ जसको परिणाम स्वरूप नै त्यस देशमा दरिद्रता, भुखमरी, आत्महत्या, ऋण तिर्नुबाट असमर्थता आदि जस्ता आत्मघाती कुराहरू सिर्जित हुन्छन्, र त्यस देशको अर्थव्यवस्था टुक्रा टुक्रा भइहाल्छ, र व्यापारिक केन्द्रहरू र कम्पनीहरू बन्द भइहाल्छन्, र यसै ब्याजको कारण त्यस देशको अर्थतन्त्र र माल मात्र केही मानिसहरूको हातको कठपुतली भई उनैको हातमा चक्रित रहन्छ, र मान्छेहरू दिन रात परिश्रम गरेर पैसा ब्याजको रूपमा उनैको खल्तीमा हाल्दछन्, र यसै कारणले त्यस देशका मानिसहरू कैयौँ श्रेणीमा विभाजित भइहाल्छन्। त यसै कारण इस्लाममा यसका व्यापारीहरूलाई युद्धको चेतावनी दिएको छ, र यस सुदको कार्यान्वयनमा सामेल हुनेवाला प्रत्येक मानिस चाहे त्यो यसलाई कार्यान्वयनमा ल्याउनुको माध्यम होस् वा सहायक वा लेख्ने व्यक्ति होस् वा अरू कुनै रूपमा यससित संलग्न होस्, सबै रसुल सल्लल्लाहु अलैहि वसल्लमको कथनले धिक्कृत र तिरस्कृत छन्। जस्तो कि हजरत जाबिर रजी अल्लाह अनहु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले सूद खाने खुवाउने र त्यसलाई लेख्ने सगाउनेहरूलाई तिरस्कृत गरेका छन्। उहाँको भनाई छ, لعن رسول الله صلى الله عليه وسلم آكل الربا وموكله وكاتبه وشاهديه وقال هم سواء رواه مسلم. رسول صلى الله عليه وسلم لے سود کھانے مانچے را کھواؤنے مانچے تیسلائی لیکنے مانچے را تیس کو گواہی دینے مانچے حرومہ تھی ترسکار پٹھائے کچھن را بھانے کچھن کی سمست مانی سرو یس پاپ ماں برابر کا بھاگی دار چھن. مسلم بھاگ تین پیج 1219. यसर्थ न त सूदलाई लेख्नु जायज छ न त त्यसलाई व्यवस्थित गर्नु न त त्यसलाई दिनु न त लिनु न त त्यसलाई बैंकमा जम्मा गर्नु जायज छ न त त्यसको सुरक्षा गर्नु. यसर्थ जुनसुकै तरिकाले यसमा संलग्न हुन सकिन्छ ती समस्त तरिका हराम छन् र यसको घेरालाई स्पष्ट पार्दै रसूल सल्लल्लाहु अलैहि वसल्लम को भनाईलाई हजरत अब्दुल्ला बिन मसूदले यसरी व्यक्त गरेका छन्. सूद का 73 दर्जा हरू छन् जसमा ते सबै भन्दा न्यूनतम दर्जा मान्छे को आफ्नो आमा को साथ व्यभिचार गर्नु सरह छ र त्यसको उत्कृष्टतम दर्जा मुसलमान को इज्जत लुट्नु सरह छ. यसलाई हाकिमले मुस्तदरक को भाग 2 पेज 37 मा वर्णन गरेका छन् र यो सहीहुल जामे को हदीस नम्बर 3533 मा पनि वर्णन छ. र अब्दुल्ला बिन हंजला रजियल्लाहु अन्हु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो मान्छे को लागि 30 बे विचार गर्नु जाने र सूद को 1 रुपैया खानु भन्दा उत्तम छ. यसलाई इमाम अहमद ले भाग 5 पेज 225 मा वर्णन गरेका छन् र यो सहीहुल जामे को हदीस नम्बर 3375 मा पनि छ. रसूद समस्त मानिसहरू को लागि हराम छ चाहे त्यो समृद्ध होस् वा दरिद्र. रकुरो त्यस्तो छैन जसरी मानिसहरू ठान्दछन्. यसर्थ मान्छे चाहे धनवान होस् वा निमुखा समस्त को लागि समस्त अवस्थामा सूद खानु हराम छ. र कतिपय यस्ता समृद्धहरू छन् जुन सूद को कारोबार को कारण दरिद्र भए जस्तो कि हामी आफ्नो वास्तविक जीवनमा यसको अनुभव गर्दै रहन्छौँ. रसूद जति धेरै भए पनि धन को वृद्धि र कल्याणलाई खाइदिन्छ जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ अर्रबा व इन कसरा फ इन आकिबतहु तसीर इला कल. अर्थात सूद को माल यगापि धेरै किन्न होस् तरा त्यसको थोरै हुनु नै त्यसको अन्तिम परिणाम हो. अर्थात सूद माललाई नष्ट गरिदिन्छ. यस हदीसलाई हाकिमले भाग 2 पेज 37 मा वर्णन गरेका छन् र सहीहुल जामे हदीस नम्बर 3542 मा पनि यो वर्णित छ. र यस्तै सूद को धन चाहे सम्पत्ति मा थोरै मात्रा मा मिश्रित होस् वा अधिक कम प्रतिशत मा होस् वा अधिक समस्त हराम छ. र यसलाई खाने मान्छे परलेको दिन त्यस पागल दिमागी संतुलन बिग्रेको मानिस तरह उभिने छ जसलाई शैतानले छोएको होस् जसले गर्दा त्यसले आफ्नो दिमागी सन्तुलन गुमाइसकेको होस्. र यस्तो जघन्यताको अपराध भए पनि यसबाट तौबा पर्याश्चित गर्नुको मार्ग अल्लाहले खुल्ला राखेको छ र यसबाट पर्याश्चित गर्ने तरिका पनि वर्णन गरेको छ. अल्लाहको फरमान छ फइन तुबतुम फलकुम रुउसु अमवालिकुम ला तज़लिमून वला तुज़लमून. अर्थात यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकम को हकदार छौ न तिमी अत्याचार गरा न त तिमी माथि अत्याचार गरियो. सूरतुल बकरा श्लोक नंबर 279. तयो निसाफ अनुकूल पनि छ र आस्थावान मान्छेलाई चाहियो कि यस महापापलाई घृणित दृष्टिले हेरोस् र यसबाट घृणा गरोस् र ती मानिसहरू यसको जघन्यतालाई महसुस गरून् जुन आफ्नो माललाई चोरी डकैतीको भयले बाध्यतावश सुदी बैङ्कहरूमा राख्दछन्. त उनीहरूमाथि यो अनिवार्य छ कि यसको विकल्प खोजेर त्यसैमा आफ्नो माल राखुन् किनकि सुद खानेहरू मृतकलाई खानेहरू सरह छन् बरु यसभन्दा पनि घृणित. यसर्थ उनीमाथि अनिवार्य छ कि अल्लाहसित तौबा र क्षमा याचना गरून् र उनीहरूलाई यो कदापि जायज छैन कि बैङ्कबाट सुदको माग गरून् बरु यदि सुद उनीहरूको बैङ्क खातामा हालियो भने त्यसबाट कुनै उचित तरिकाले छुटकारा प्राप्त गरून्. तर त्यस सुदको माललाई दान नगरून् किनकि त्यो धन अपवित्र छ र अल्लाह अपवित्र माल स्वीकार्दैन किनकि अल्लाह पवित्र छ पवित्रतालाई मन पराउँछ र यस्तै त्यो सुदको माललाई मान्छेको पवित्रता मान्छेको लागि आफ्नो स्वार्थको लागि खर्च गर्नु पनि जायज छैन चाहे जुन प्रकारले खर्च गरियोस् अर्थात् न त त्यसबाट खानु जायज छ न त लुगा लगाउनु न त त्यसबाट किनिएको सवारीमा सवार हुनु जायज छ न त त्यसबाट आफ्नो घर परिवारमाथि खर्च गर्नु नै जायज छ न त त्यसबाट धर्मदाय जकात दिनु नै जायज छ न त त्यसबाट ट्याक्स दिनु जायज छ न त आफूबाट अत्याचारलाई हटाउनुमा खर्च गर्नु नै जायज छ बरु त्यसबाट अल्लाहको भयको कारण कुनै अरू तरिकाले छुटकारा प्राप्त गर्नु नै उचित छ र यस्तै ती अवैधानिक कार्यहरू मध्ये जसलाई अधिकांश मानिसहरू गराडी थानेका छन् सामानको ऐबलाई लुकाएर त्यसलाई बिक्री गर्नु पनि हो रसूल सल्लल्लाहु अलैहि वसल्लम एउटा अनाजको ढेर भण्डारबाट गुजर्नुभयो अनि त्यसमा आफ्नो हात हाल्नुभयो त अनाजको ढेर मुनि पानीको शीतलता महसुस गर्नुभयो तब विक्रेता सीता भन्नुभयो महाराजा साहेब ताम यो के हो ए विक्रेता काल असाबतहु समा या रसूल अल्लाह त त्यसले भने हो अल्लाह का रसूल यसमाथि वर्षाको पानी परेको थियो काल अफला जअलतहु फौक ताम कयराहु नास मन गश फलैस मिन्ना रवाह मुस्लिम त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो यदि कुरो यस्तो छ भने तिमीले भिजेको अनाजलाई माथि किन गरेनौ ताकि किन्नेहरू त्यसलाई हेर्थे अनि भन्नुभयो जसले छल गर्यो त्यो हामी मध्येको होइन मुस्लिम भाग एक पेज 99 त वर्तमान कालमा अधिकांश ती विक्रेताहरू जुन अल्लाह सित डर्दैनन् उनी आफ्नो बिक्री गर्ने सरसामानहरूका ऐबहरूलाई विभिन्न तरिकाले लुकाएर बिक्री गर्दछन् जसरी त्यसमाथि टेप लगाएर वा त्यसलाई तल राखेर वा त्यसमा साइन्टिफिक तथ्यहरू मिसाएर बिक्री गरिहाल्छन् ताकि त्यो सामान खरिद गर्नेहरूको लागि राम्रो देखियोस् जसले गर्दा त्यसको त्यो एप लुकोस् जसको कारण त्यसलाई किन्नेहरू किन्दैनन् त जब त्यसलाई ग्राहक किनेर लैजान्छ त या त त्यो सामान थोरै दिनमा खराब भइहाल्छ वा प्रयोग योग्य रहँदैन र केही विक्रेताहरू त समय सिद्धिएको डेट एक्सपायर सामानलाई पनि बिक्री गरिदिन्छन् र कतिपय सामान खरिद गर्ने मान्छेहरूलाई सामान हेर्न दिन्नन् न त त्यसको अनुसन्धान गर्ने मौका नै दिन्छन् र यस्तो अधिकांश गाडी र पाठ पूर्जा बिक्री गर्नेहरू गर्छन् तर यस्तो गर्नु सरासर हराम छ रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ अल मुस्लिमु अखुल मुस्लिम वला युहिल्लु लि मुस्लिमिन बा मिन अखीहि बैअन फीहि ऐबुन इल्ला बैन बैनहु लहू अर्थात एक मुसलमान अर्को मुसलमान को भाई हो र कुनै मुसलमान को लागि यो जायज छैन कि आफ्नो कुनै मुसलमान भाइलाई कुनै यस्तो वस्तु बिक्री गरोस् जसमा कुनै ऐब होस् कुनै कमी कमजोरी होस् तर त्यसलाई त्यसमाथि स्पष्ट नगरिदियोस् इब्ने माजा भाग 2 पेज 754 र यो हदीस सहीहुल जामे हदीस नम्बर 6705 पनि वर्णित छ र केही मानिसहरू यो गुमान गर्छन् कि म त आफ्नो उत्तरदायित्वबाट मुक्त भइहाल्छु यो ऐलान गरेर कि म फलामको ढेरलाई बिक्री गरिरहेको छु तर यस्तो तरिकाले खरिद बिक्री गर्नुले व्यापारको कल्याणलाई समाप्त गरिदिन्छ जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ खरिद बिक्री गर्नेहरूलाई तबसम्म खरिद बिक्रीलाई रद्द गर्ने अख्तियार छ जबसम्म एक अर्काबाट अलग नभइहालुन् त यदि दुवै सत्य बोल्दछन् र सामानको कमजोरी र ऐबलाई स्पष्ट पारिदिन्छन् त दुवैको खरिद बिक्रीमा बरकत र वृद्धि गरिन्छ र यदि झुट बोल्दछन् र ऐबलाई लुकाउँछन् त दुबईको व्यवसायको कल्याणलाई समाप्त गरिदिन्छ यसलाई बुखारीले वर्णन गरेका छन् हेर्नुहोस् फतहुल बारी भाग 4 पेज 328 र ती अवैधानिक कार्यहरूमध्ये बै ए नजस धोका को व्यापार पनि हो। बै ए नजस को अर्थ हो कुनै मान्छे कुनै सामान को दाम मूल्य अरूलाई ठगी गर्ने उद्देश्यले बढाएर लगाओस् जबकि त्यो त्यस सामानलाई किन्ने वाला छैन। त यस्तो गर्नाले अर्को ग्राहक धोका खाएर त्यस सामान को अधिक दाम तिरेर खरीद गर्नुमा बाध्य भइहाल्छ। र यसैले अरबीमा बै ए नजस भनिन्छ। यसको बारेमा रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ, ला तनाजसु, र नजस दाममा वृद्धि गरेर धोका नगर्नु होला। यसलाई बुखारीले वर्णन गरेका छन्, हेर्नुस फतहुल बारी भाग 10 पेज 484। र निसन्देह यो धोका र छलको एउटा थरी हो। रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ, अलमकर वल खदीअतु फिन्नार, छल कपट र धोका नर्कमा लै जान्छ। हेर्नुस सिलसिलतुल अहादीसु सहीहा लिल अल्बानी हदीस नंबर 1057। र गाड़ी जमीन आदि का अधिकांश दलालहरू को कमाई पारिश्रमिक वास्तव में हराम हुन्छ, किनकि उनीहरू यसै बै ए नजसलाई आफ्नो हथियार बनाएर खरीद गर्ने मान्छेलाई धोका दिई आफ्नो व्यापार चमकाउँछन्। र यो यसरी कि यदि सामान उनको हुन्छ भने त्यसको दाम बढी बताउँछन्, तर यदि सामान ग्राहकको हुन्छ भने दाम अति थोरै बताउँछन्। अनि बिचरा ग्राहक यिनीहरूको छल जालमा परेर धोका खाइहाल्दछ र हानि बेहोर्नेहरू मध्येको भइहाल्छ। राति अवैधानिक कार्यहरूमध्ये जुम्माको दोस्रो अजान पश्चात पनि खरीद बिक्री गर्नु पनि हो। अल्लाह को फरमान छ, या अय्युहल्लज़ीना आमनु इज़ा नूदिया लिस्सलाति मिन यौमिल जुम्मति फसअउ इला ज़िक्रिल्लाह वज़रुल बैअ ज़ालिकुम खैरुल लकुम इन कुंतुम तअलमून। अर्थात हे आस्थावानहरु, जब शुक्रवार को दिन जुम्मा को नमाज को निम्ति अजान दियोस, तब तिमी अल्लाह को स्मरण को निम्ति दुगरी हाल र किन्न वा बेच्न छाडी देऊ, यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुझ्दछौ। सूरतुल जुम्मा श्लोक नंबर 9। र केही विक्रेताहरू जुम्मा को दोस्रो अजान पश्चात पनि आफ्नो दोकानहरूमा वा मस्जिद अगाडि बिक्री गरिरहन्छन्। र दोस्रो अजान को अर्थ हो जुन हामीहरू को यहाँ पहिलो अजान हुन्छ, खुतबा दिने अजान, त्यसलाई दोस्रो अजान भनिन्छ। र केही ठाउँमा मात्र एउटै अजान दिइन्छ जुन खुतबा दिने समय को अजान हुन्छ, र केही ठाउँमा दुई अजान दिइन्छ, खुतबा को अजान भन्दा पहिला पनि एउटा अजान दिइन्छ अनि खुतबा दिने समय एउटा अजान दिइन्छ। त यहाँ कुरो दोस्रो अजान को हो, खुतबा को समय दिने अजान को, जसलाई विशेष गरी सऊदी अरब मा र खलीज मा दिइन्छ। र जुन पहिलो अजान छ त्यो रसूल सल्लल्लाहु अलैहि वसल्लम को जमाना मा प्रचलित थिएन, त्यसलाई प्रचलित गर्ने हजरत उस्मान रजी अल्लाह ताला अन्हु हुन्। र त्यसको त्यस समय कारण थियो, तर अहिले त्यो कारण समाप्त भइसकेको छ। तै पनि केही समूह र केही मानिसहरू दुबई अजान दिन्छन्। त भन्नुको तात्पर्य यो कि केही विक्रेताहरू जुमा को दोस्रो अजान पश्चात पनि आफ्नो दोकानहरूमा वा मस्जिद अगाडि बिक्री गरिरहन्छन्। त उनीहरू पापी छँदैछन्, तर उनको पापमा ती मानिसहरू पनि सहभागी भइहाल्दछन् जुन उनीहरूबाट खरिद गर्दछन्। र यस्तो समय खरिद बिक्री सही छैन। र केही रेस्टुरेन्ट र भोजनालयका मालिकहरू आफ्नो रेस्टुरेन्ट र भोजनालयमा कार्यरत मजदुरहरूलाई जुम्माको समयमा पनि कार्य गर्नुमा बाध्य गर्दछन्। तर यस्तो गर्नाले कदाचित जाहेरमा तिनीहरूको नाफामा अलिकति वृद्धि भइहालोस्, तर वास्तवमा निसन्देह तिनको घाटामा बढोत्तरी हुँदै जान्छ। रहेको कुरो मजदुरहरूको त त्यसलाई यो अनिवार्य छ कि त्यो रसुल सल्लल्लाहु अलैहि वसल्लमको यस कथन बमोजिम कार्य गरोस्। रसुल सल्लल्लाहु अलैहि वसल्लमको भनाइ छ, ला ताअत लि बशरिन फी मासियतिल्लाह, अल्लाहको अवज्ञा गर्ने कार्यमा कुनै पनि मनुष्यको अज्ञा पालन गर्नु जायज छैन। यस हदिसलाई अहमदले भाग एक पेज 129 वर्णन गरेका छन् र यस हदिसको सनद सही छ। हेर्नुहोस् अहमद शाकिर को भनाई हदीस नंबर 1065। तो हामीलाई यो संक्षिप्त विवरण र आज को कुराबाट यो थाहा भयो कि हामीहरूलाई सीमा उल्लंघन गर्नु हुन्न, हामीहरू मात्र त्यो कार्य गरौँ मात्र त्यो कार्य गरौँ जसको हामीलाई विधानले आदेश दिएको छ वा अनुमति दिएको छ। तर हामी आफ्नो समाजमा हेर्छौँ कि हाम्रो समाज एकदमै भ्रष्ट भइसकेको छ र हाम्रो नेपाली समाज जुन कि गैर मुस्लिम समाज हो, जुन कि काफिरहरूको समाज हो, त्यसको त कुरै नगर्नुस् र त्यसमा अल्पसंख्यक मुसलमानहरू त्यहाँ बसोबास गर्ने 4-5% मुसलमानहरू त्यस्तै गरिरहेका छन् जसरी कि ती काफिरहरू हिन्दूहरू गर्दछन्। तर हामीहरूको लागि त्यस्तो गर्नु र तिनीहरूको अनुसरण गर्नु, तिनीहरूको पद्धतिमा हिँड्नु, ती काफिरहरूको रीतिरिवाजलाई गर्नु जायज छैन। हाम्रो लागि त मार्गदर्शक हाम्रो कुरान र हदीस हो, अल्लाहको वाणी र उहाँको अन्तिम सन्देशता मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको वाणी नै हो। हामीलाई यो उचित छैन कि हामी अल्लाह र अल्लाहका सन्देशता मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको वाणीमाथि कसैको रीतिरिवाज, कसैको बानी बिहोरा, कसैको कसैको सामाजिक रीतिरिवाजलाई प्राथमिकता दिउँ। हाम्रो लागि पथ प्रदर्शक हाम्रा धर्म र हाम्रो प्रिय सन्देशता मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका वाणी र अल्लाह र रसूलले वैधानिक गरेका आदेश र निर्देशनहरू हुन्। यसर्थ हामीलाई चाहियो कि त्यसै बमोजिम हामीहरू आफ्नो जीवन व्यतीत गरौँ त जस कुराबाट अल्लाह र अल्लाहका रसुलले हामीलाई रोकेका छन् त्यसबाट रोकिहालौँ र जसबाट अल्लाह र अल्लाहका रसुलले हामीलाई मनाही गरेका छन् त्यसबाट रुकिहालौँ र जसलाई गर्ने आदेश गरेका छन् वा जसलाई ग्राह्य भनेका छन् त्यसलाई गरौँ। यस्तै हामीहरूलाई यो पनि उचित छ कि जसलाई मकरूह भनिएको छ त्यसबाट बाँचौँ र जसलाई मुस्तहब भनिएको छ त्यसलाई गरौँ। त मैले जुन तपाईँहरू समक्ष केही ती अवैधानिक कार्यहरूलाई वर्णन गरे जसलाई अनभिज्ञताको कारण केही मानिसहरू गरहडिए अर्थात् जायज छानेका छन् र त्यसलाई निर्भिक्क भएर गर्दछन् त्यो एकदम उचित छैन यो सरासर अंधकार र सरासर अत्याचार हो, यो ठूलो अपराध हो जसले गर्दा मान्छे नर्कमा जान सक्छ यदि त्यसले त्यसबाट पश्चाताप र तौबा गरेन। चाहे हाम्रो साथी भाइहरू जुन कुराहरू मैले तपाईँहरू समक्ष राखेँ र त्यसको विवरण गरेँ र त्यसको स्पष्टीकरण गरेँ, त्यसमा ध्यान दिनु होला र त्यसलाई नगर्नु होला, किनकि यो जुन स्वर्ग छ नि त्यसलाई अल्लाहले हरामबाट घेरेको छ र जुन नर्क छ त्यसलाई अल्लाहले आनन्दमय कुराहरूबाट घेरेको छ। यसको अर्थ यो हो कि यदि तपाईँले यस संसारमा विधानले सीमांकन गरेको सीमामा रही कार्य गर्नुभयो, यस संसारमा निबन्धित रहनुभयो, अनुशासित रहनुभयो, त वास्तवमा सफलता तपाईँलाई नै मिल्छ। र हाम्रो परम पूज्य अल्लाह परलोको दिन हामीलाई स्वर्ग प्रदान गरेर अनुकम्पित गर्नेछ। तर यदि हामीले यस संसारमा अल्लाह रसूलले निर्धारित गरेको सीमाको उल्लङ्घन गऱ्यौँ, त्यसबाट अगाडि बढ्यौँ, अनियन्त्रित भयौँ, अनुशासित रहेनौँ, त वास्तवमा हामी घाटा बेहोर्नेहरू मध्येका हुनेछौँ। र यदि अल्लाहले माफ गरेन भने हामीलाई नर्कको स्वाद अवश्य चाख्नु पर्छ। र के तपाईँलाई थाहा छ नर्क के हो, त्यसको ज्वाला कस्तो छ? हे बुद्धिजीवीहरू, हे हाम्रा साथी भाइहरू, जब हामी यस संसारको आगो जसको ताप अति थोरै छ त्यसलाई सहन गर्न सक्दैनौँ, त त्यस आगोको ताप, त्यस नर्कको आगोको ताप जुन कि यति धेरै बलियो छ, यति धेरै तीव्र छ, यति धेरै कठोर छ कि त्यसमा चट्टान पनि टिक्न सक्दैन, पानी जस्तै बगिहाल्छ। सोच्नुहोस् त्यसमा हाले पश्चात तपाईँको के दुर्गति हुनेछ। यसले गर्दा हे भाइ, आजैदेखि चेत र अल्लाहका रसुलले वर्णित गरेका विधान अनुसार सीमामा रही यस दुनियाँमा, यस संसारमा, यस लोकमा आफ्नो जीवन व्यतीत गर। अल्लाहसित बिन्ती छ, अल्लाह हामी सबैलाई यसको सौभाग्य प्रदान गरुन् र हामी सबैलाई सुमार्गमा लगाउन् र हामी मध्य जुन हाम्रा दिदी भाइ र जुन हाम्रा भाइ बहिनी र अरू साथीहरू बिरामी हुन् उनीहरूलाई अल्लाह आफ्नो कृपाले स्वस्थ गरिदिउन् र जुन ऋणी हुन् अल्लाह उनको ऋण तिरिदिउन् र जुन भयभीत हुन् अल्लाह उहाँको भय त्रासलाई दूर गरिदिउन् र हाम्रा ती दिदी बहिनीहरू जुन निसन्तान छिन् अल्लाह आफ्नो अनुग्रहले उनीहरूलाई सन्तान प्रदान गरुन् र हामी सबैलाई इस्लाम धर्ममा दृढ गरेर हामी सबैलाई स्वर्ग प्रदान गरुन्। आमीन। वा आखिरु दुआना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।